अभिवादन। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट म रमेश प्रसाद तिमलसिन्हा, साथमा हुनुहुन्छ विशालजीत पालिखे। यो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले काठमाडौँमा तयार पारेको हो। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक आइतबार बिहान 8:15 जाँदा रेडियो नेपालबाट प्रसारण हुन्छ। रेडियो नेपालको मिडियम वेभ प्रसारणका साथसाथै देशका विभिन्न क्षेत्रमा रहेका रेडियो नेपालका आफ्नै एफएम स्टेशन 98, 100 र 103 MHz पनि यो कार्यक्रम प्रसारण हुन्छ। तपाई यो कार्यक्रम www.insec.org.np र www.nepalmediaonline.com पनि पाएक पर्ने समयमा सुन्न र डाउनलोड गर्न समेत सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रम www.facebook.com/insecradio फेसबुक पेज लाइक गरी सो पेजमा पनि सुन्न सक्नुहुन्छ। फेसबुक पेजबाट कार्यक्रममा सहभागिता जनाउन समेत सकिन्छ। हार्दिक निमन्त्रणा। सामाजिक न्याय र मानव अधिकारको क्षेत्रमा क्रियाशील अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सन् 1992 हरेक वर्ष नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको छ। यसै क्रममा यस वर्ष प्रकाशित नेपाल मानव अधिकार वर्ष पुस्तक 2019 राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माद्वारा विमोचन गरिने कार्यक्रम रहेको छ। कार्यक्रममा उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। कार्यक्रम हुने मिति 2075 साल फागुन 7 गते मंगलबार। स्थान होटल हिमालय ललितपुर कुपण्डोल। समय दिउँसो 1:30 बजे। अनौपचारिक क्षेत्र सेवा केन्द्र केन्द्रीय कार्यालय काठमाडौँ। संक्रमणकालीन न्याय अन्तर्गतका संयन्त्रहरू सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन भई 4 वर्ष सञ्चालनमा समेत आए। दुवै आयोगहरू गठन सम्बन्धी कानून संशोधनको माग गरिरहेका द्वन्द पीड़ितले आयोगको कार्यकाल सकिएर नयाँ सिराबाट काम थाल्न लागेको भन्दै सरकारको कामको प्रशंसा समेत गरेका छन्। यी दुवै आयोगको मिति 2075 साल माघ 26 गते सकिएको छ। तर उनीहरूले पीड़ितको सहभागिता बिना द्वन्दको समाप्ति हुनै नसक्ने भएकाले पीड़ितको सहभागिताका लागि सरकारलाई दबाव पनि दिइरहेका छन्। आजको कार्यक्रम यसै विषयको सेरोफेरोमा केन्द्रित छ। कार्यक्रममा अधिवक्ता लक्ष्मी पोखरेलसँग गरिएको कुराकानी समेटेका छौ। कार्यक्रममा मानव अधिकार सामान्य ज्ञान पनि छँदैछ। कार्यक्रम अवधिभर हामीलाई सुनेर साथ दिनुहोला र सुनिसकेपछि कार्यक्रमका विषयमा राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहोला। कार्यक्रम शुरू गरौं संक्रमणकालीन न्यायको अधिकारका विषयमा अधिवक्ता लक्ष्मी पोखरेलसँग गरिएको कुराकानीबाट।
10 वर्षको पीड़ितहरूको एकदमै लामो न्यायको पर्खाई पछाडि सर्वोच्च अदालतमा मुद्दाहरू पनि परिसके पश्चात दुईटा आयोगहरू गठन भएका हुन्, सत्य निरूपण आयोग र बेपत्ता छानबिन आयोग। तर अब हामीले जुन हिसाबले चाहिँ यो आयोग गठन गरिएको थियो, यो 4 वर्षको आयोगका कार्यहरूलाई हामीले हेर्दाखेरि चाहिँ आयोगले अहिलेसम्म पनि उजुरी संकलन गर्ने बाहेक अरूको कामहरू केही पनि गर्न सकेको छैन। एउटा आयोगमा 63,000, अर्कोमा 3,000 चान्सन उजुरी गरेर 66,000 उजुरी पीड़ित तथा परिवारबाट लिएको छ। तर अहिलेसम्म अनुसन्धान गरेर एउटा उजुरीलाई पनि टुङ्गो लगाइसकेको अवस्था छैन। त्यो कारणले हेर्दाखेरि हामीले पटक पटक सुनिरहेका छौँ आयोगलाई विभिन्न खालका बाधा अवरोध छ भनेर आयोगका आयुक्त प्रमुख आयुक्तज्यूहरूले पनि भनिरहनु भएको छ। सर्वोच्चका फैसला अनुसार को एम संशोधन भएन भन्ने खालका कुराहरू पनि आएको छ र उहाँहरूलाई चाहिने मानवीय तथा आर्थिक स्रोत साधनहरू पनि नेपाल सरकारले चाहिँ पर्याप्त रूपमा उपलब्ध गराउन नसकेको कारणले गर्दाखेरि उहाँहरूले चाहिँ भने जस्तो काम गर्न नसकेको भन्ने उहाँहरूको छ भने हामीले यहाँबाट हेर्दाखेरि चाहिँ आयोगले जति काम गर्न सक्थ्यो ऐन संशोधन नहुनु एउटा चाहिँ ठुलो अवरोध हो। टाइममा ऐन संशोधन भएको भए त्यसले एक खालको बाटो लिन्थ्यो भन्ने खालको अवश्य नै कुरा हो। ऐन संशोधन नहुँदाखेरिको अवस्थामा पनि आयोगले गर्न सक्ने कतिपय कामहरू चाहिँ आयोगले गर्न नसकेकै जस्तो देखिन्छ हामीले हेर्दाखेरि।
आयोगको 4 वर्ष कार्यकाल त टुङ्गिएको छ, नयाँ अरू केही भइसकेको स्थिति छैन अहिलेसम्म। अब चाहिँ नेपाल सरकारले कसरी अगाडि बढ्यो भने यी खालका समस्याहरूबाट चाहिँ समाधान गर्न सकिन्छ, पीडितले न्याय पाउन सक्छ?
सबैभन्दा ठुलो कुरा त यो आयोग गठन हुँदादेखि नै आयोग प्रति चाहिँ एक खालको पीडित र सरकारहरूले प्रश्न उठाएको अवस्था थियो। सबैभन्दा यसको चाहिँ मुख्य भनौँ न पीडितहरू अथवा सरकारवालाहरूसँग कुनै पनि परामर्श नगरिकन उहाँहरूको सहभागिता बिना नै आयोगहरू गठन गरियो नेपाल सरकारले भन्ने खालको आरोपहरू थियो। र त्यसमा अर्को पनि आरोप के थियो भने यो एकदमै पोलिटिकल सहमतिको आधारमा आएको आयोग हो, जसले चाहिँ पीडितहरूको चाहिँ हक हितमा पीडितको सत्य न्याय र परिपूर्ण प्रदान गर्ने कुरामा चाहिँ यसले काम गर्न सक्दैन भनेर सुरुबाट नै यो आयोग गठन प्रक्रिया अथवा गठनमा नै प्रश्न उठाइआएको हो। त्यो कारणले गर्दा कतिपय अवस्थामा चाहिँ धेरै सङ्घ संस्थाहरूले अन्तर्राष्ट्रिय समुदायले पनि यो आयोगसँग चाहिँ इन्गेज भएर काम गरेको अवस्था छैन। र हामीले पीडितकै कुरा गर्दाखेरि पनि सुरुमा पीडितहरू पनि आयोगमा आयोगका काम कारवाहीमा संलग्न नभएको अवस्था हामीले देखेको हो। त्यस पश्चात पीडितहरूले पनि अब जब उजुरी आह्वान गरिसकेपछि चाहिँ एउटा क्रिटिकल इन्गेजमेन्ट भन्ने उहाँले नोसन ल्याउनु भयो, त्यो इन्गेजमेन्टको क्रिटिकल इन्गेजमेन्टको नोसनको आधारमा चाहिँ आयोगमा उजुरीसम्म दिने र आयोगका काम कारवाहीलाई चाहिँ एकदमै नजिकसँग निहालेर हेर्ने र जब चाहिँ पीडितको सत्य न्याय र परिपूर्णको अधिकारको विपरीत त्यसले काम गर्छ अथवा त्यो प्राप्ति हुने अवस्था देखिदिनु भने त्यो अवस्थामा चाहिँ जति सुकै बेलामा पनि त्यसको विरोधमा बोल्ने भन्ने खालको उहाँले नीति लिनुभएको थियो। र उजुरी त दर्ता भयो तर आयोगले काम गर्न नसकेको अवस्था एकदमै हो। अब अहिले हेर्दाखेरि चार वर्ष आयोग गठन भयो, उहाँहरूले केही कामहरू पनि गर्यो भन्ने खालको उहाँको कार्य प्रगति विवरणहरू देखिएको छ। तर त्यसले एउटा जुन उद्देश्यको साथ आयोगहरू गठन भएको हो त्यो उद्देश्य चाहिँ यसले प्राप्त गर्न सकेको अवस्था छैन। अब अहिले जब अहिले नयाँ एक वर्षको म्याथ थप गरेर अहिले भर्खरै संशोधन भएर विधेयक आएको छ, त्यसले आयोगको एक वर्षको म्याथ थप गर्यो तर आयुक्तहरूको म्याथ चाहिँ चैत्र मसान्तसम्म मात्र थप गरेको अवस्था छ। यसले गर्दाखेरि अब यो संक्रमणकालीन न्यायको सन्दर्भमा हाम्रो जुन यो रुमलिएको अलमलमा परेको अथवा एक खालको वातावरण थियो त्यो वातावरणबाट अलिकति नेपाल सरकारको लागि एउटा अपर्चुनिटीको रूपमा पनि हुन सक्छ। यो यदि प्रयोग गर्न सक्यो भने विगतमा सरकारले गरेका कमी कमजोरी गल्तीबाट यदि सिक्ने हो र यसलाई नेपालको संक्रमणकालीन न्यायलाई चाहिँ एउटा सही ट्र्याकमा लगेर चाहिँ निष्कर्षमा पुर्याउने हो भने चाहिँ यो चाहिँ नेपाल सरकारको लागि चाहिँ एउटा राम्रो मौका हो। र नेपाल सरकारले अहिले अब यो निष्पक्ष आयोग गठन गर्नको लागि गठन प्रक्रिया नै फेरि सुरु हुने भयो। चैत्र मसान्त भन्दा अगाडि नै अब यो पारदर्शी हिसाबले आयोगहरू गठन गरेर ल्यायो भने चाहिँ विगतका गल्तीलाई पनि केही हदसम्म सच्याएर अगाडि बढेर पीडितको पनि सहभागिता त्यसमा परामर्शको कुरा त सबैभन्दा माथि भइहाल्यो, त्यो गर्न सक्यो भने चाहिँ अलिकति यो संक्रमणकालीन न्याय जुन एकदम रुमल्लिएको अवस्था छ, धेरै लामो समय पीडितको न्यायको पर्खाई र त्यसमा एकदमै निराशाको कालो बादल छ, त्यसमा केही चिरेर अगाडि बढ्न सक्ने अवस्था पनि देख्छु म। त्यो कारणले गर्दा सरकार अथवा सरकार यो सम्बन्धित निकायले अथवा अधिकारीहरूले चाहिँ यो विषयमा चाहिँ एकदम गम्भीर भएर एकदम संवेदनशील भएर सोचेर चाहिँ अब यो चैत्र मसान्त अगाडि कसरी चाहिँ सकेसम्म निष्पक्ष रूपमा अथवा एकदमै राम्रो सबैले विश्वास गर्ने आयोगहरू गठन गर्न सकिन्छ भन्ने खालको ऐनमा तोकेका प्रक्रियाहरू अप्नाएर अगाडि बढ्न सक्यो भने पनि एक खालको विश्वासको वातावरण बन्न सक्ने, यसले एउटा नयाँ ट्र्याक लिने जुन मतलब
एकाथरीको भनाइ चाहिँ के छ भने तत्कालीन द्वन्द्वको बेलामा भएका घटनाहरूमा पनि विद्यमान कानूनले जे जे भन्छ त्यही त्यही खालको कारवाही हुनुपर्छ भन्ने छ भने अर्को थरीको चाहिँ कारवाहीमा भारी छुट सकेसम्म कारवाहीमा उन्मुक्ति भन्ने छ। यसलाई कसरी जाँदाखेरि चाहिँ विन विनको सिचुएसन भन्छ होला, दुवैको जित जस्तो भनौँ।
अब यसमा हाम्रो सुरुदेखि नै अब यो संक्रमणकालीन न्यायको कुरा गर्दाखेरि एउटाले चाहिँ ब्ल्याङ्केट एमनेस्टीको कुरा गरिरह देख्छौँ हामी होइन, अर्को पीडित पक्ष अथवा अरू सरकारवालाहरूले चाहिँ एकदम प्रोसिक्युसनमा बढी जोड दिएको पनि देखिन्छ। त्यो कारणले गर्दा एमनेस्टी भर्सेस प्रोसिक्युसनको बहस चाहिँ यहाँ चाहिँ अब पहिलादेखि नै चलिरहेको हो र त्यो एउटा एकदम पिकमा पुगेको छ। र यो संक्रमणकालीन न्यायको अहिले तपाईँले भन्नुभएको कुराहरू गर्दाखेरि संक्रमणकालीन न्यायलाई एउटा टुङ्गोमा पुर्याउनको लागि चाहिँ अब हाम्रो एउटा द्वन्द्वको प्रकृति जुटै छ, हाम्रो शान्ति सम्झौता गरेर विन विनको सिचुएसनमा चाहिँ एउटा सम्झौता गरेर यो द्वन्द्वलाई टुङ्ग्याएको अवस्था छ। त्यो कारणले गर्दा पुरै एमनेस्टी पनि दिने भन्न मिल्दैन होइन, पुरै त्यसलाई प्रोसिक्युसनमा सबै केसहरू जान्छ भन्ने कुरा पनि मिल्दैन। त्यही भएर केही यस्ता गम्भीर अपराधहरू छन् जसलाई चाहिँ अन्तर्राष्ट्रिय कानूनले कुनै पनि आधारमा चाहिँ क्षमादान दिन सकिँदैन, त्यस्ता अपराधहरूमा चाहिँ पीडकलाई जो त्यसमा यसलाई संलग्न गरेर साहित्य जवाफदेही बनाउने र पीडितलाई सत्य न्याय र परिपूर्णको अधिकार सुनिश्चित गर्ने गरेर यो नेपालमा जुन दण्डहीनताको संस्कृति पहिलादेखि नै जरा गाडेर बसेको छ त्यसलाई सम्बोधन गर्ने हिसाबले एउटा बीचको बाटो रोजेर चाहिँ यो गम्भीर अपराधमा माथि नहुने जसलाई चाहिँ सर्वोच्च अदालतले पनि पटक पटक फैसला मार्फत बोलेकै छ त्यो कुरा हेरेर चाहिँ यसलाई गम्भीर अपराधमा सजाय गर्ने र अरू अपराधहरूमा जहाँ चाहिँ मेलमिलाप हुन सक्ने क्षमादान गर्न सक्ने अपराधहरूमा चाहिँ त्यो क्षमादानका प्रक्रियाहरू अथवा मेलमिलापका प्रक्रियाहरू अप्नाएर गयो भने चाहिँ त्यसको साथसाथै पीडितको सत्य थाहा पाउने अधिकार चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ र त्यसलाई चाहिँ प्रायोरिटाइज गरेर के भएको थियो भन्ने कुरा कसरी भएको थियो कोबाट भएको थियो किन भएको थियो त्यो पीडितले थाहा पाउने र उसलाई परिपूर्णको अधिकार पनि सुनिश्चित गर्ने कुराको लाई चाहिँ त्यसरी प्रायोरिटाइज गरेर लग्यो भने चाहिँ यसलाई अब अलिकति सहज रूपमा चाहिँ सेटल गर्न सकेको थियो जस्तो लाग्छ मलाई।
यहाँले गम्भीर अपराध भन्नुभयो, कस्ता कस्ता कुरा चाहिँ गम्भीर अपराध मानिन्छ जस्तो हत्या बलात्कार लगायत के खालका कुरालाई चाहिँ गम्भीर अपराध मान्ने होला?
इन्टरनेसनल लले चाहिँ अब गैरकानुनी हत्याको कुरा गर्छ, त्यसपछि बलात्कारको कुरा, यातना, बेपत्ता, बलात्कार र हत्या, गैरकानुनी हत्याको कुरालाई ल्याउँछ र यस्ता अपराधमा चाहिँ यस्तो जुन चाहिँ अब कतिपय अवस्थामा चाहिँ यो युद्ध अपराधको कुराहरू पनि आउन सक्छ होइन, युद्ध अपराध किनभने युद्धका पनि केही नियमहरू हुन्छ, सर्टेन नियमहरू पालना नगरेको अवस्थामा चाहिँ युद्ध अपराधका कुरा र मानवता विरुद्धको अपराधका कुराहरूलाई यतिलाई चाहिँ नन एडमिसिबल क्राइम भनेर इन्टरनेसनल लले र इन्टरनेसनल जुरिस्प्रुडेन्सले भन्छ र हाम्रो सर्वोच्च अदालतले यसलाई भनिसकेको छ कि गम्भीर अपराधमा क्षमादान दिने गरेर कानुन बनाउन सकिँदैन र यदि यस्तो कानुन बनाएको छैन त्यसलाई संशोधन परिमार्जन गर्नु भनेर 2015 नै सर्वोच्चबाट फैसला भइसकेको हुँदाखेरि चाहिँ त्यो अनुसारको कानुन अहिले कानुनमा संशोधन गरेर ल्याउन सकियो भने चाहिँ यसलाई चाहिँ एउटा एक खालको निकास दिन्छ जस्तो लाग्छ मलाई।
हाम्रो देशमा चलेको द्वन्द्व त राजनीतिक प्रकृतिको पनि भएको हुनाले राजनीतिक इच्छा शक्ति भयो भने त यी सबै समस्याहरू हल हुन्छ होला है?
यो प्रक्रियाको चाहिँ एकदम अड्केको पार्टले जेन्युन पोलिटिकल विल नभरे एकदम राजनीतिक इच्छा शक्तिको अभाव भएर नै हो। राजनीतिक इच्छा शक्ति हो र यो विषयलाई चाहिँ सेटल गर्न भनेर नेताहरू लाग्यो भने चाहिँ एकदम यो त प्राइम कुरा हो, एकदमै यो सेटल हुन्छ।
अहिले तपाईँले सुन्नुभयो अधिवक्ता लक्ष्मी पोखरेलसँग गरिएको कुराकानी।
धारा सातको भनाइ छ मान्नु हुन्न डर, धारा सातको भनाइ छ मान्नु हुन्न डर, कानुनका अघिल्तिर सबै बराबर, कानुनका अघिल्तिर सबै बराबर।
तपाईँ अहिले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको प्रस्तुति कार्यक्रम मानव अधिकार शिक्षा सुनिरहनु भएको छ।
मानव अधिकार सम्बन्धी विविध विषय थाहा पाउनका लागि www.insekonline.org लगइन गर्नुहोला। अब हामी प्रस्तुत गर्दैछौ मानव अधिकार सामान्य ज्ञान। मानव अधिकार शिक्षा रेडियो कार्यक्रममा सामेल मानव अधिकार सामान्य ज्ञान प्रश्नोत्तर प्रतियोगिता हो। यो प्रतियोगितामा भाग लिनुहोस् र पुरस्कार लैजानुहोस्। माघ महिनाका लागि हामीले सोधेका थियौं नेपालको पहिलो कारागार कुन हो, यो प्रश्नको सही जवाफ हो सदर जेल। नेपालमा कारागारको इतिहास विक्रम सम्वत 1971 शुरू भएको हो। नेपालको पहिलो कारागार सदर जेल हालको कारागार कार्यालय काठमाडौँ जगन्नाथ देवल हो। यो प्रश्नको सही जवाफ दिने मध्ये हाम्रो फेसबुक पेजमा उत्तर लेख्नुहुने गणेश सिंह ऐरी गोला प्रथाबाट पुरस्कृत हुनुभएको छ। पुरस्कृत हुनुभएकोमा गणेश सिंह ऐरीलाई हार्दिक बधाई छ। पुरस्कारका लागि हामीलाई सम्पर्क गर्नुहोला। अब यो महिनाको प्रश्न, इन्सेकले नेपाल मानवाधिकार वर्ष पुस्तकमा कस्ता घटना समेट्दै आएको छ? प्रश्न फेरि एकपटक, इन्सेकले नेपाल मानवाधिकार वर्ष पुस्तकमा कस्ता घटना समेट्दै आएको छ? यो प्रश्नको सही जवाफ फागुन महिनाको मसान्तसम्म इन्सेकको ठेगानामा आइसक्नु पर्नेछ। हामीलाई पोस्ट बक्स नम्बर 2726 काठमाडौँ, radio.insek@gmail.com मा पत्र पठाएर वा 01-5-21-87-70 फोन गरेर उत्तर टिपाउन सक्नुहुनेछ। त्यसै गरी www.facebook.com/insekradio फेसबुक पेजमा राय, सल्लाह, सुझाव र प्रतिक्रियाका साथसाथै मानव अधिकार सामान्य ज्ञान प्रश्नको उत्तर समेत लेख्न सक्नुहुन्छ। सामान्य ज्ञानका विजेता प्रत्येक महिनाको पहिलो साता प्रसारण गर्नेछौ। हवस् त, यसका साथसाथै मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट आगामी सातासम्मका लागि विशालजित पालिखेका साथसाथै म रमेश प्रसाद तिमल सिन्हा पनि बिदा माग्छु। नमस्ते।